यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने कार्य आज पनि जारी। कक्षा बाह्रको परीक्षा आजदेखि शुरू। 4,18,000 विद्यार्थी सहभागी। सहकारीमा फँसेको रकम फिर्ता गर्न नयाँ कार्यविधि लागू। र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने इरानी राष्ट्रपतिको भनाई। अब समाचार विस्तारमा। नेपाल सरकार मन्त्री परिषदको बैठक शुरू भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुरू भएको हो। भक्तपुरको मनोहरा खोला किनार स्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका भत्काउन बाँकी घर टहरा आज पनि हटाउन शुरू गरिएको छ। 13 डोजर प्रयोग गरेर बिहानैदेखि बाँकी घरहरू भत्काउन शुरू गरिएको हो। करिब 800 घर टहरा रहेको सो बस्तीमा 60% संरचना हिजो भत्काइएको थियो। अवैध घर टहरा भत्काउन प्रहरी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरी परिचालन गरिएको छ। लामो समयदेखि सहकारीमा फँसेको बचत फिर्ताको पर्खाईमा रहेका सर्वसाधारणका लागि सरकारले सक्रिय कोष मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागू गरेको छ। नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 राजपत्रमा प्रकाशित गर्दै लागू गरेको जनाएको छ। कार्यविधि अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी सक्रिय कोष स्थापना गरिएको छ। उक्त कोष मार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता गरिने भएको छ। कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकम, संचालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट प्राप्त रकम जम्मा गरिने व्यवस्था गरिएको छ। कार्यविधिले 5,00,000 रूपियाँसम्म बचत भएका व्यक्तिलाई साना बचतकर्ताका रूपमा परिभाषित गर्दै उनीहरूलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ। कक्षा बाह्रको परीक्षा आजदेखि शुरू भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा बाह्रको परीक्षामा 4,18,008 जना विद्यार्थी सहभागी भएको जानकारी दिनुभयो। गत वर्षको तुलनामा यो वर्ष करिब 90,000 विद्यार्थी घटेका छन्। परीक्षा नियन्त्रक शर्माले पुरानो कोर्स अध्ययन गर्ने विद्यार्थीले 3 वर्षसम्म परीक्षा दिने अवसर पाएका तर 3 वर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको बताउनुभयो। परीक्षामा 5,339 विद्यालयका नियमित तर्फ 3,32,178 विद्यार्थी सहभागी भएका छन्। यो वर्ष सबैभन्दा कम मनाङमा 31 र सबैभन्दा बढ़ी काठमाडौँ जिल्लाबाट 64,033 परीक्षार्थी सहभागी भएका बोर्डले जनाएको छ। परीक्षा वैशाख 27 गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समिति अन्तर्गत 3 उपसमिति गठन गरिने प्रस्ताव सर्वसम्मतिले पास भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले आवश्यकता समयसीमा र विषयगत प्राथमिकता अनुसार 3 उपसमिति गठन गरिएको बताउनुभयो। सांसदहरूले मधेस प्रदेशको अनुगमनका क्रममा खानेपानी र सरसफाईको अवस्था दयनीय देखिएको बताउनुहुँदै मधेस प्रदेशमा बजेट को प्राथमिकता र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले मधेसको खानेपानी संकट, दलित अपाङ्ग तथा उत्पीड़ित समुदायको हक अधिकार सुनिश्चित गर्न तथा वास्तविक सुकुम्बासीका लागि सहज वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले पुराना पुस्ताका विशेषज्ञता, अनुभव र विचारलाई समेटी नयाँ सरकारले सबै पुस्ताका आवाजलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। समितिका उपसचिव नागेन्द्र प्रसाद चौधरीले सरकारको नीति तथा बजेटका प्राथमिकता, स्वास्थ्य सेवा पहुँच, दिगो विकासका लक्ष्य, सुशासन स्थापना, मधेस प्रदेशको स्वच्छ वातावरणको अवस्था लगायतका समसामयिक विषयहरूमा अध्ययन र अनुगमन गर्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो। बाजुराको कोल्टीमा इलाका प्रशासन, मालपोत तथा नापिस सेवा केन्द्रका कार्यालयहरू सञ्चालन भएसँगै त्यस क्षेत्रका नागरिकलाई सेवा प्राप्त गर्न सहज भएको छ। गाउँमै सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरू सञ्चालनमा आएसँगै विगतमा नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र, जग्गा लगायत विभिन्न कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ भने स्थानीयको समय र पैसा समेत बचेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सरकारले कोल्टीमा इलाका प्रशासन कार्यालय, मालपोत तथा नापी सेवा केन्द्रका कार्यालयहरू स्थापना गरेसँगै यहाँका स्थानीयमा उत्साह थपिएको छ। स्थापना भएका कार्यालयहरूबाट नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र वितरण र जग्गा सम्बन्धी नियमित सेवा प्रवाह हुन थालेपछि वर्षौंदेखि सदरमुकाम मार्तडी धाउनुपर्ने स्थानीयको कष्टपूर्ण बाध्यता हटेको छ। जगन्नाथ गाउँपालिका छका स्थानीय निर बुढा यसअघि सामान्य कामका लागि समेत मार्तडी पुग्नुपर्ने बाध्यता रहेको यहाँका नागरिकले एकपटक नागरिकता बनाउनका लागि मात्रै करिब 10,000-15,000 रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल:
मेरो गाउँपालिकाको नागरिकहरूले त 10,000 भन्दा कम पैसाले एउटा नागरिकता लिएर फर्किन सक्ने थिएन। यो कामका लागि हामी स्थानीय तहका जनप्रतिनिधिहरू प्रस्ताव गर्ने ठाउँमा थियौँ, हामीले निर्णय गर्यौँ।
कोल्टीमा सेवा केन्द्र स्थापना भएसँगै बाजुराको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुन थालेका छन्, जसले दुर्गम क्षेत्रको विकासमा सेवा पुर्याउनुका साथै सरकारी सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला:
बाजुराको चाहिँ दुर्गम जिल्ला पनि हो, सीमान्त जिल्ला हो। यसको उत्तरका 4 स्थानीय तहहरू त्यो क्षेत्रका बासिन्दाहरूलाई मार्तडी सदरमुकाम आएर सेवा सुविधा लिन टाढा पर्ने, कच्ची बाटोको कारणले पनि भाडा बढी लागेर कुन्ना क्षेत्रका नागरिकहरूलाई घर दैलोबाटै आधारभूत सेवाहरूबाट गर्ने उद्देश्यले यी 3 कार्यालयको स्थापना भएर अहिले कार्य रूपमा आइसकेका।
भौगोलिक रूपमा दुर्गम तथा पिछडिएको यस क्षेत्रका नागरिकलाई सहज सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो संरचनाले स्थानीयको समय पैसा बस्नुका साथै सरकारले दिने सेवाहरू प्रति समेत विश्वास बढेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
सरकारले आर्थिक वर्ष 2092-93 सम्मको सरकारी ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल 24,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको सो रणनीतिमा यसअघि प्रस्ताव गरिएका, अध्ययन भएका, निर्माणमा रहेका र निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजना रहेका छन्। जलाशय र अर्ध जलाशय प्रकृतिक आयोजनाका अलावा सौर्य ऊर्जा परियोजनालाई पनि रणनीतिमा समावेश गरिएको छ। म्याग्दीको धवलागिरी गाउँपालिका 4 बगरमा 65 मेगावाट क्षमताको म्याग्दी खुला जलविद्युत आयोजना निर्माण शुरू भएको छ। हाइड्रो भिलेज प्राली प्रवर्तक रहेको आयोजनाले सड़क, विद्युत गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढ़ाएको हो। बगर गाउँदेखि बाँध निर्माण स्थल दोभानसम्म डाइभर्सनबाट सड़क र बगरमा कार्यालय स्थापना गरिएको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत गृहबाट निस्कने पानी फाल्न 1,130 मिटर लामो टेलरेस सुरुङ निर्माण थालिएको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले तनहुको भानु चुन्दी रम्घालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। भानु नगरपालिका 4 चुन्दी रम्घामा आज भानु साहित्य उत्थानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। राष्ट्रपतिले भाषा एकताको आधार भएको उल्लेख गर्नुहुँदै भानुभक्तको जन्मभूमि चुन्दी रम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो। नेपाली कंग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्म चयन हुनुभएको छ। कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेता आङदेम्बेलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। यसअघि आजै बसेको कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति गगन थापाले आङदेम्बेलाई संसदीय दलको नेता प्रस्ताव गर्नुभएको थियो। नेता आङदेम्बे पार्टीको पूर्व सह महामन्त्री समेत हुनुहुन्थ्यो भने गत फागुन 21 प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फबाट सांसद निर्वाचित हुनुभएको हो। निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन्। नेपालको संविधान र अन्तर्राष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धि अनुसार सबै पेसाकर्मीले संगठित हुने र रोजेको संगठनको सदस्य हुन पाउने गरी पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्। उनीहरूले संयुक्त विज्ञप्ति मार्फत सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानूनी रूपमा मजबूत बनाउन समेत आग्रह गरेका छन्। बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि कृत्रिम पानी पोखरी र व्यवस्थित घाँसे मैदान निर्माण गरिएको छ। पानी पोखरी र घाँसे मैदान निर्माण भएसँगै वन्यजन्तुलाई पानी र घाँसको लागि अन्यत्र जानु नपर्ने भएकाले मानव वन्यजन्तु बीच हुने द्वन्दमा कमी आउने विश्वास गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकी राष्ट्रिय निकुञ्जमा अहिले वन्यजन्तुको वासस्थानको काम प्रभावकारी बन्दै गएको छ। वन्यजन्तुको वासस्थानका लागि व्यवस्थित घाँसे मैदान, सोलर लिफ्ट, अटोमेटिक पानी पोखरी, कृत्रिम तालतलया प्राप्त मात्रामा भएसँगै वन्यजन्तुको लागि आहार समेत बढ्दै गएपछि मानव वन्यजन्तु बीचको द्वन्द समेत कमी हुन थालेको छ। बाँकी राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कणेल,
पानीको अभावमा वन्यजन्तुहरू चाहिँ विभिन्न क्षेत्रमा भौतारिनु, यो बाँकी राष्ट्रिय निकुञ्ज भएर जाने विभिन्न सड़कहरू, राजमार्गहरू, नहरहरू पार गरेर जानु पर्दाखेरि यहाँ विभिन्न एक्सिडेन्टहरू हुने, गाडी र जनावर ठोक्किने, गाउँ बस्तीमा छिर्न जाँदाखेरि मानव र वन्यजन्तु बीचको द्वन्द पनि बढ्ने जाने, वन्यजन्तुलाई पानीको लागि विभिन्न क्षेत्रभन्दा बाहिर जानु नपरोस् भन्ने उद्देश्यका लागि हामीले निकुञ्जभित्रै विभिन्न स्थानहरूमा कृत्रिम पानी पोखरी बनाएका छौँ। त्यसै गरी त्यसको वरिपरि घाँसी मैदानको व्यवस्थापन गरेका छौँ।
निकुञ्जभित्र पानीको व्यवस्थापन चुनौती बन्दै गएको थियो, तर अहिले चुरेको मुहानबाटै पाइपलाइनका माध्यमबाट पानीको व्यवस्थापन भएपछि वन्यजन्तु अवलोकन गर्न समेत सहज भएपछि पर्यटक बढ्न थालेका छन्। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्का,
पोखरीमा प्रशस्त वन्यजन्तु पानी पिउन यहाँ आउने गर्छन् र यो घाँसे मैदान पनि यी वन्यजन्तुकै चरण विचरणका लागि तयार पारिएको हो। पछिल्लो समय यो क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु अवलोकन गर्न सकिने अवस्था बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले बनाएको छ र यो सँगसँगै बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्यटनको प्रवर्धन सँगसँगै पर्यटकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको अवस्था छ।
व्यवस्थित पानी पोखरी र घाँसे मैदान भएसँगै वन्यजन्तुको संख्या पनि बढ्दै गएको छ। देराली हरियाली सामुदायिक वनका अध्यक्ष लोकेन्द्र खत्री,
राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रहरूमा घाँसी मैदानहरूको व्यवस्थापन, सोलर सिस्टमको पानी पोखरीहरूले गर्दा यहाँको चाहिँ वन्यजन्तुको लागि साथै उपयुक्त व्यवस्थापन भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय घाँसे मैदान र पानी पोखरी व्यवस्थित भएसँगै मानव वन्यजन्तु द्वन्द पनि घट्दै गएको छ। हाल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र 30 पानी पोखरी निर्माण भएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। हिमाली जिल्ला जुम्लामा पहिलो पटक सरकारका स्थायी कर्मचारीका लागि ई पेन्सन शुरू गरिएको छ। संघीय सरकारको अर्थ मन्त्रालयले शुरू गरेको ई पेन्सन सेवा जुम्लाबाट शुरू गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मनजित अछामीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशले दबाव, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताउनु भएको छ। उहाँले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति संकेत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोन वार्तामा यस्तो बताउनु भएको हो। कुराकानीका क्रममा अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध, अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसंघको बड़ापत्रको उल्लंघन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाईले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपतिको भनाई छ। जापानको उत्तरी टापुमा आज बिहान 6.2 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएपछि त्यहाँ थप ठूलो भूकम्पको सम्भावना बढ़ेको भन्दै सतर्कता बढ़ाइएको छ। स्थानीय समय अनुसार बिहान 5:23 भूकम्पको धक्का महसुस गरिएको जापानी मौसम विज्ञान एजेन्सीले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु होक्काइडोको दक्षिणी टापुमा करिब 83 किलोमिटरको गहिराईमा भएको स्थानीय संचार माध्यमले जनाएका छन्। अब मौसम। हाल पश्चिमी स्थानीय वायु र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कुशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यम पानी र हिउँ पर्ने सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने कार्य आज पनि जारी। कक्षा 12 परीक्षा आजदेखि शुरू। 4,18,000 विद्यार्थी सहभागी। सहकारीमा फँसेको रकम फिर्ता गर्न नयाँ कार्यविधि लागू। र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने इरानी राष्ट्रपतिको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।